الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وسندنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وصحبه أجمعين وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. واعتصموا بحبل الله جميعا ولا تفرقوا، واذكروا نعمة الله عليكم إذ كنتم أعداء فألف بين قلوبكم فأصبحتم بنعمته إخوانا. بزرگان محترم اور برادران عزیز، پچھلے جمعہ کو بات چل رہی تھی کہ ہمارے ملک میں امن و امان کی جو صورت حال ہے، لا قانونیت، کرپشن، اور اس کے نتیجے میں پھر کاروبار کا ٹھپ ہو جانا اور اس کے نتیجے میں بے روزگاری اور فقر و فاقہ، قتل و غارت گری، اور آپس کی لڑائی جھگڑے، ان سب کی ایک بنیاد تو وہی ہے جو میں نے پچھلے جمعہ کو عرض کی تھی کہ موت کو بھول گئے ہیں. دوسروں کی موت تو دیکھتے ہیں، جنازوں میں شریک بھی ہوتے ہیں، یہ دھیان کم آتا ہے، بہت کم لوگوں کو آتا ہے کہ ہمارا بھی جنازہ اسی طرح اٹھایا جائے گا. اور جس طرح اس میت پر رونے والے رو رہے ہیں، کل کو میرے اوپر بھی اسی طرح رویا جائے گا. جس طرح اس کو منوں اور ٹنوں مٹی کے نیچے دبایا جا رہا ہے، مجھے بھی اسی طریقے سے مٹی کے نیچے دبا کر محبت والے، خاندان والے رخصت ہو جائیں گے. موت کو اور آخرت کو بھول گئے، جہاں کی دائی میں زندگی ہے اس کو بھول گئے، اور اس چند روزہ زندگی کو بنانے کے لیے آخرت کے دائمی زندگی کو قربان کر رہے ہیں، برباد کر رہے ہیں. موت کو بھول گئے تو اب روپے پیسہ کمانے میں لگ گئے، یہ دھیان نہیں رہتا کہ یہ نہ کما لیا اگر تو یہ مال ہمارے ساتھ قبر میں تو جائے گا نہیں. کتنا کماؤ گے، کتنا جمع کرو گے، کب تک جمع کرو گے؟ جب جانا ہے تو یا تو خالی ہاتھ ہی جانا ہے یہاں سے، صرف دو کپڑے بدن پر ہوں گے. ماں کے پیٹ سے جس طرح آئے تھے خالی ہاتھ، اسی طرح خالی ہاتھ جائیں گے. جس طرح صرف اتنی بات ہے کہ اس بدن پر کپڑے بھی نہیں تھے، اب کفن کے دو کپڑے بدن پر ہوں گے. اگر یہ یاد رہے तो कौन चोरियां करे, कौन डकैतियां करे, कौन धोखाबाजियां करे। अब देखिए आजकल मुसलसल अखबारात में खबरें आ रही हैं, कल तक तो ये खबर थी कि रोजाना 7 अरब रुपए की करप्शन हमारे मुल्क में सरकारी हलकों में हो रही है, और आज खबर यह है कि सुप्रीम कोर्ट ने तो कहा कि 15 अरब रुपए की चोरी हो रही है, करप्शन हो रहा है। इस मुल्क का क्या होगा? ये तो अल्लाह का करम है कि इसके लिए कुर्बानियां दी गई हैं, ये अल्लाह के दीन के लिए कायम हुआ था, वरना ऐसा मुल्क अपनी आजादी बरकरार नहीं रख सकता। तो सारी मुसीबतों की जड़ करप्शन है, और करप्शन है इस वजह से कि मौत को भूल गए। अगर मौत याद रहे तो आदमी ये सोचे कि मैं कितना जमा करके कहां ले जाऊंगा, जो कुछ मिल रहा है इसमें गुजारा कर ले खुशी से, जो कुछ मिल गया है हलाल तरीके से खाए पिए आराम करे राहत से रहे। हमारे ही दूर के रिश्तेदारों में एक खानदान है, उनके वालिद ने एक अच्छा बड़ा कारोबार छोड़ा और 3 बेटे छोड़े, 4 बेटे, हर एक का एक एक बंगला बनवा दिया और सारे बंगले एक बड़ी जमीन के अहाते के अंदर करवा दिए, बराबर में बहुत बड़ी फैक्ट्री शानदार कायम करवा दी, और कारोबार दूसरे शहरों में भी फैल गया। इतनी माल और दौलत छोड़ कर गए, लेकिन अब औलाद में नाचाकी हो गई, उनकी औलादें आई तो उनका दरमियान ताल्लुकात खराब हुए। आज कैफियत यह है कि एक का तो कैंसर में इंतकाल हो गया और दूसरा बिल्कुल मफलूकुल हाल होकर एक एक पैसे को तरस रहा है और फकर फाके की जिंदगी गुजार रहा है। एक भाई अच्छा, आपस में लड़ाइयां हैं, हर एक ने दूसरे के खिलाफ पुलिस में पर्चे करा रखे हैं, इसको भी जेल में जाना पड़ा, रहना पड़ा, उसको भी जेल में जाकर रहना पड़ा। एक डायलिसिस पर है और एक के ऊपर कातिलाना हमला कई मरतबा हो चुका है, हर वक्त बेचैन और परेशान है, कोई रिश्तेदार और मोहब्बत करने वाला उनके अब आते हुए डरता है, और लाखों करोड़ों अरबों का कारोबार है। कहां गया ये रुपया? है रुपया, मालो दौलत मौजूद है, लेकिन मालो दौलत अल्लाह ने दी थी राहत के लिए, खुशियों के लिए, लज्जत के लिए, इज्जत के लिए, मगर इस पैसे को उन्होंने मोहब्बत के अंदर उसके डूब गए, एक दूसरे पर सबकत ले जाने की कोशिश की भाइयों ने कि इससे ज्यादा मैं ले लूं, उससे ज्यादा मैं ले लूं, लड़ाई झगड़े। अब वही पैसा बर्बाद द्वारा वकीलों में जा रहा है, पुलिस में जा रहा है, लड़ाई झगड़ों में जा रहा है और बीमारियों के इलाज में जा रहा है। किस काम का ये पैसा जो खुशियां ना दे सके, जो लज्जतें न दे सके, जो राहत न दे सके, जो इज्जत न दे सके। तो जब हराम माल की मोहब्बत जब दिल में घुस जाती है तो तबाह करके छोड़ती है। माल अल्लाह की बड़ी नेमत है, बड़ी नेमत है, बहुत बड़ी नेमत है, अल्लाह बताए फकर व फाके से, लेकिन ये नेमत उसी वक्त तक है जब तक दिल के अंदर न घुसी हो, और अगर दिल में घुस जाए तो फिर बर्बादी है इंसान की। किसी ने खूब कहा कि मैं दरिया के किनारे पर गया तो अजीब तमाशा देखा कि दरिया कश्ती दरिया के अंदर थी और दरिया कश्ती के अंदर था। क्या मतलब? कश्ती डूब गई थी, पानी कश्ती के लिए नागुजीर है, बगैर पानी के कश्ती चल सकती है, लेकिन पानी बड़ी नेमत है उस कश्ती के लिए जब तक उस कश्ती से बाहर है, उसको तराया जाता है। उसको रमा दमा रखता है, लेकिन पानी अगर वो कश्ती में घुस जाएगा डुबा कर छोड़ेगा। माल की मोहब्बत एक दर्जे में तो लांगना गुजीर है, बिल्कुल मोहब्बत माल की ना हो तो कौन पैसे की हिफाजत करेगा, तालिब ही नहीं रखेगा। माल की मोहब्बत तो कुछ होनी चाहिए, अगर माल की मोहब्बत ना हो तो कमाना मेहनत मजदूरी कौन करेगा, तिजारत मीशत का काम कौन करेगा, कुछ ना कुछ मोहब्बत तो नागुजीर है। लेकिन इतनी मोहब्बत कि वो डबो दे तो तबाही का पैगाम है। जिस तरह कश्ती के अंदर भी सफर करने वालों को पानी की जरूरत तो होती है, वो पीने का पानी भी रखते हैं, नहाने का पानी भी रखते हैं, वजू का पानी भी रखते हैं, जरूरत का पानी रखते हैं, यहां तक तो पानी में गुंजाइश है रखने की। लेकिन अगर ज्यादा पानी भरेगा इसके अंदर और दरिया का पानी घुसने लगेगा तो कश्ती को डबो कर छोड़ेगा। इस वास्ते माल की मोहब्बत एक दर्जे में तो ठीक है, वो एक फितरी है बल्कि जरूरी भी है। इतनी मोहब्बत होनी चाहिए कि आदमी हलाल कमाने की भी मेहनत तो करे, मुलाजमत मजदूरी तो करे, तिजारत और मीशत का काम तो करे, जरात और बागबानी का कुछ काम तो करे, और फिर उसको हिफाजत से भी रखे, बर्बाद ना करे, फजूल खर्ची ना करे, इसराफ ना करे। तो इतनी मोहब्बत तो होनी चाहिए, और कुरान और सुन्नत में इतनी मोहब्बत की ममानात नहीं बल्कि हिदायात ये हैं कि इन चीजों की रियायत करो, माल तुम्हारा अल्लाह की नेमत है। लेकिन इसको दिल में ना घुसने दो, दिल में घुस जाएगा तो बर्बाद करके छोड़ेगा। उन लोगों के दिलों में घुस गया वो माल अरबों खरबों का जो मां बाप छोड़कर गया था, वो दिलों में घुस गया, उस खान घर घराने को बर्बाद करके छोड़ दिया। उससे अच्छे वो मजदूर हैं जो रोजाना मेहनत करके खूब भूख के साथ रोटी खाते हैं, रोटी दाल रोटी खा लेते हैं और खा के आराम से सोते हैं 6 घंटे। बताओ वो ज्यादा राहत में है मजदूर, या वो ज्यादा राहत में जिनकी नींदें उड़ी हुई हैं, एक दूसरे से डर लगा हुआ, हर एक भाई दूसरे भाई से डर रहा है, एक डायलिसिस पर है। अल्लाह, हलाल में बरकत है, राहत है, खुशियां हैं, लज्जतें हैं, इज्जतें हैं, हराम में ये नेमतें नहीं होती। और अगर किसी को हराम में भी ये चीजें मिलने लगें तो वो खतरनाक बहुत है, फिर ये इस बात की अलामत है कि अल्लाह ताला इकट्ठा पकड़ेगा ऐसे शख्स को। इसको इस्तिदराज कहते हैं, इसको ढील देना कहते हैं। नाफरमानों को ढील दी जाती है, फिरौन को ढील दी गई, उसने खुदाई का दावा कर दिया, इबादत करवाता था आपने, ढील दी गई, बादशाह बना दिया गया, हुकूमत दे दी गई, और मुल्क मिस्र का कितना बड़ा बादशाह बना, ये ढील थी। इसी को इस्तिदराज कहते हैं, और ये खौफनाक चीज है। इस्तिदराज जब होता, ढील दी जाती है अल्लाह ताला की तरफ से, ये भी एक अजाब का रास्ता होता है, ताकि उसका और जरूरतें बढ़ जाए इस नाफरमानियों की, और ज्यादा गुनाह करता चला जाए, और जब अपनी इंतहा को पहुंचेगा फिर अचानक पकड़ लिया जाएगा उसको। फिरौन को ऐसा ही हुआ, गरकाब करके खत्म कर दिया गया उसको, और उसकी लाश को इबरत बना दिया गया। कुरान ने लिखा था कि हम उसके बदन की हिफाजत करेंगे ताकि बाद के लोगों को उससे इबरत हासिल हो, कुरान ने कहा। जब कुरान ने यह बात कही थी उस वक्त तक कोई पता नहीं था फिरौन का लाश की लाश कहां है, और अब वो दरियाफ्त हो गई उसी फिरौन की जिसने मूसा अलैहि सलाम का मुकाबला किया था। वो हम देखकर आए हैं काहिरा के अजायब घर में रखी हुई है। ये भी कुरान के एजाज की बात है, आज से 1400 साल से भी ज्यादा पहले कुरान ने यह कहा कि उसके फलियो मनु नजी कभी बदई ने कहा जितने मन खत का आया। फिरौन जब डूब रहा था, गर्क हो रहा था, तो अल्लाह ताला ने उससे कहा था कि फलियो मनु नजी कभी बदई ने कहा, तेरे जिस्म की हम हिफाजत करेंगे। فَالْيَوْمَ نُنَجِّيكَ بِبَدَنِكَ لِتَكُونَ لِمَنْ خَلْفَكَ آيَةً، تاکہ تو اپنے بعد کے لوگوں کے لیے نشانی بن جائے، عبرت کی نشانی بن جائے. چنانچہ عبرت کی نشانی بنا کر اس کو میوزیم میں رکھا ہوا قاہرہ کے، ڈھیل دی گئی تھی، فرقات کر دیا گیا، قیامت تک کے لوگوں کے لیے عبرتناک بنا دیا گیا. تو یہ مال، محبت، مال بہت اچھی چیز ہے، بڑی نعمت ہے، لیکن ایک حد تک ہی اس کی محبت ٹھیک ہے، اس سے آگے بڑھے گا تو برباد کرے گا. یہ مال کی محبت ہی نے کرپشن پھیلا رکھا ہے پورے ملک میں، اور آخرت کو بھولنے کی وجہ سے مال کی محبت بڑھی ہوئی ہے، جس کی وجہ سے طرح طرح کی خرابیاں ہیں. جب مال کی محبت ہوتی ہے تو اس مال کے لیے آدمی لڑتا بھی ہے، دوسروں سے لڑتا ہے. لڑائی جھگڑے کی بنیادیں عام طور سے دو ہوتی ہیں، یا تو آدمی مال کے لیے لڑتا ہے یا پھر جاہ کے لیے لڑتا ہے، دوسروں پر اپنی بڑائی، دوسروں کے دلوں میں میری عظمت ہو، شہرت ہو، لوگ کہیں فلاں صاحب فلاں صاحب فلاں صاحب. اور یہ سارا کرپشن اور لڑائی جھگڑیاں دو چیزوں کی وجہ سے، حب مال اور حب جاہ، مال کی محبت اور جاہ کی محبت. جاہ کسے کہتے ہیں؟ اس کو کہ دوسروں کی نظروں میں بڑائی، جاہ کہتے ہیں دوسروں کی نظروں میں بڑا ہونا، کوئی تمنا کرے کہ لوگ مجھے بڑا سمجھیں، یہ حب جاہ ہے اور یہ ممنوع ہے. تو لیکن حب جاہ کسی حد تک یہ بھی جائز ہے کہ آدمی اپنی جان اور اپنے حقوق کی حفاظت کے لیے اپنی عزت کو محفوظ رکھے، اس حد تک جائز ہے حب جاہ بھی، لیکن اس وجہ سے کہ تاکہ لوگوں کے اوپر اپنے میں بڑائی جتاؤں، یہ حرام ہے. ایک بزرگ تھے ہمارے بزرگوں میں سے، اپنے بزرگوں سے ہم نے واقعہ سنا، کسی نواب صاحب کے یہاں مہمان تھے، اور وہاں سب لوگ ان کو بڑے مولانا صاحب بڑے مولانا صاحب کہتے تھے. مہمان خانے میں ٹھہرے ہوئے تھے، رات کو کسی ضرورت سے وہ اٹھے تو فوراً کو جو پہرے دار تھا انہوں نے کہا کون ہے، اسے للکار کر پوچھا، تو انہوں نے کہا کہ ہمیں بڑے مولانا صاحب، اپنا نام نہیں لیا انہوں نے، ہمیں بڑے مولانا صاحب، یہاں اگر بڑے مولانا صاحب نہ کہے تو جان بچانا مشکل ہو جاتا، وہ فائر کر دیتا. تو اگر وہ کہتے میرا فلاں نام ہے، وہ نام سے تو نہیں جانتا، وہ تو بڑے مولانا صاحب کے نام سے جانتا. تو اتنی اپنی بڑائی اتنی اظہار کر دینا جس میں آدمی اپنی جان مال اور آبرو کی حفاظت کر سکے، اس حد تک بڑائی ظاہر کرنا بھی جائز ہے، اس سے آگے بڑائی ظاہر کرنا تاکہ دوسروں کے اوپر میری عظمت قائم ہو جائے اور لوگ میرے سامنے جھکا کریں، تو یہ حرام ہے، ہو بجا حرام ہے. اور آج یہ لڑائی جھگڑے جو ہو رہے ہیں آپ دیکھ لیجیے، دو ہی چیزوں کی وجہ سے ہو رہے ہیں، یا تو مال کی وجہ سے ہو رہے ہیں، یا اپنی بڑائی جو لوگوں پر جتانے کے لیے ہو رہے ہیں، انتخابات میں، الیکشن میں، عہدوں میں، یہ سب کچھ ہو رہا ہے. سیاست کے میدان میں حب جاہ اور حب مال دونوں چل رہے ہیں. حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم نے انہی دو چیزوں کو خطرناک بتایا اور فرمایا کہ ماذیبان جائعان ارسلا فی غنم بیفسد لہا من حب المرء علی الشرف والدین علی الشرف ودینی، او کما قال صلی اللہ علیہ وسلم، کہ دو بھوکے بھیڑیے اگر بکریوں میں چھوڑ دیے جائیں، بکریوں کے گلے میں، بھیڑیے ہوں بھوکے ہوں، اور غلہ بھی گائے بھینس کا نہیں، بکریوں کا ہے، بیچارے معصوم مسکین جانور، تو وہ کیسی چیر پھاڑ کریں گے بھیڑیے، تباہ کر ڈالیں گے اس پورے گلے کو. تو فرمایا کہ جیسی بربادی یہ بھیڑیے پھیلاتے ہیں بکریوں کے گلے میں، اس سے زیادہ بربادی تو یہ بربادی جتنی ہے یہ اس بربادی سے زیادہ نہیں ہوتی جتنی بربادی انسان کی دو خصلتیں اس کے دین میں پیدا کرتی ہیں، ایک حب مال اور ایک حب جاہ۔ تو اللہ تعالیٰ پناہ میں رکھے، آج کل یہ حب مال اور حب جاہ کا مسئلہ ہے، پورے ملک میں کرپشن جو پھیلا ہوا ہے، آپ اس کی بنیادیں یہی دو چیزیں دیکھیں۔ تو اچھا، جب کرپشن پھیل گیا تو لڑائی جھگڑے ہونے ناگزیر، جب لڑائی ہوگی مال کے لیے، جب مال کی محبت حد سے بڑھے گی، جب جاہ کی محبت حد سے بڑھے گی تو آپ اس میں لڑیں گے نہیں۔ تو لڑائی جھگڑے اور یہ فسادات کا ایک سبب ہے موت کو بھول جانا، اپنی قبر کو بھول جانا اور آخرت کو فراموش کر دینا، اور دوسرا سبب ہے مال اور جاہ کی حد سے زیادہ محبت۔ در حقیقت یہ مال اور جاہ کی محبت بھی مبنی ہے پہلی بات پر، موت کو بھول جاتے ہیں اس بات سے محبت مال کی بڑھ جاتی ہے، موت کو اگر یاد رکھے تو بے جاہ اور بے مال بھی زیادہ نہ ہو۔ پھر کب ہوتا ہے، پھر کیا ہوتا ہے، اسباب ہیں بہت سارے۔ ایک بڑا سبب اور ہے جس سے لڑائی جھگڑے ہوتے ہیں، وہ یہ کہ معاشرے میں جب یہ عادت ہو کہ ایک دوسرے کو تکلیف نہ پہنچے، اس بات کا لحاظ رکھے ہر ایک کہ بے وجہ تکلیف نہ پہنچے، تو تعلقات اچھے رہتے ہیں۔ اور اگر ایک دوسرے سے تکلیف پہنچنے لگے تو رفتہ رفتہ تعلقات خراب ہوتے چلے جاتے ہیں۔ انسان ایک ایسا مخلوق ہے، اشرف المخلوقات ہے، یہ اپنے ہم جنسوں کے ساتھ رہ کر ہی رہتا ہے، انسان انسان کے ساتھ ہی رہتا ہے، جہاں بھی ہر انسان کا دوسرے انسان سے ہر جگہ تقریباً واسطہ ہے، گھر میں بیوی بچوں بہن بھائیوں ماں باپ وغیرہ سے سابقہ ہے، باہر نکلے تو پڑوسیوں سے سابقہ ہے، اور آگے چلے تو ہم راہگیروں سے سابقہ ہے، بازار میں پہنچے تو بازار والوں سے سابقہ ہے، مسجد میں آئے تو نمازیوں کے ساتھ سابقہ ہے، کھیل کے میدان میں جائے تو وہاں کھلاڑیوں کے ساتھ، ریل میں بیٹھے جہاز میں بیٹھے تو وہاں ہم سفروں کے ساتھ رابطہ ہے۔ سابقہ اور رابطہ ہر انسان کا دوسرے انسانوں سے ہر وقت رہتا، اس وقت بھی ہم ایک دوسرے کے ساتھ بیٹھے ہوئے، باہر نکلیں گے گھر جائیں گے تو وہاں دوسروں کے ساتھ ہم ہوں گے۔ شریعت نے قانون یہ بنایا اور رسول اللہ صلی اللہ علیہ وسلم نے اس کی تاکید فرمائی کہ ایک دوسرے کو تکلیف نہ پہنچا۔ حضرت صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ سب سے اچھا عمل اسلام کا کون سا ہے، اسلام کا سب دین اسلام کا سب سے اچھا عمل کون سا ہے، تو آپ نے فرمایا کہ من سلم المسلمون من لسانی و یدی، عمل اس آدمی کا جس کے زبان اور ہاتھ سے دوسرے مامون و محفوظ رہے، اس کا عمل سب سے اچھا ہے۔ کس اعتبار سے سب سے اچھا ہے؟ اس اعتبار سے سب سے اچھا ہے کہ یہ لڑائی جھگڑوں کو روکنے والا ہے، لڑائی جھگڑوں کی جو بنیادیں ہوتی ہیں ان بنیادوں کو ختم کرنے والا ہے۔ جب لڑائی جھگڑے ایک دوسرے سے تکلیف پہنچنے لگتی ہے تو ایک حد تک دوسرے برداشت کرتے ہیں، اس کے بعد پھر ناگواری شروع ہو جاتی ہے۔ اور اس یہ اگر یاد رہے حدیث المسلم من سلم المسلمون من لسانی و یدی، اور اس پر عمل کرے ہر مسلمان، تو ہمارا پورا ملک امن و امان کا گہوارہ بن جائے، امن و امان کا گہوارہ بن جائے۔ اس بات کا اہتمام کر لیں کہ ایک سے دوسرے کو تکلیف نہ پہنچے، زبان سے بھی نہ پہنچے، ہاتھ سے بھی نہ پہنچے، کسی بھی طریقے سے نہ پہنچے۔ دیکھیے جب آدمی ساتھ رہتے ہیں کچھ نہ کچھ تکلیف ایک دوسرے سے ضرور ہوتی ہے، ایک دوسرے کی مرضی کے خلاف کچھ نہ کچھ ہو جاتا ہے، ایک دو گھر والے سو رہے ہیں، ایک آدمی کو پیشاب کے لیے ضرورت پیش آئی اور رات کو اٹھنے کی بتی جلائی، اس کو تھوڑی بہت تکلیف دور ہو سکتا ہے ایک دوسرے کی آنکھ کھل جائے، اول تو اس کو چاہیے کہ احتیاط سے اٹھے، احتیاط سے دروازے کھولے، احتیاط سے بند کرے، اور اگر بغیر بتی کھولے کام چل سکتا ہے تو بتی کھولے بغیر काम चलाए, लेकिन उसके बावजूद भी आंख खुल जाती है, बाद अवकात उसको तकलीफ पहुंची। इसके लिए नामुजीर है कि इस पर सब्र करे, बर्दाश्त करे इसको। दूसरा, कोशिश करे कि तकलीफ ना पहुंचे, इसलिए कोशिश करे कि तकलीफ पहुंच जाए तो उसको बर्दाश्त करे। खाने में आदमी को कभी मर्जी की चीज मुताबिक खाना मिलता है, कभी कुछ, कहीं नमक तेज हो गया, कभी हल्का हो गया, कभी कुछ हो गया, कभी कुछ हो गया। अगर इसी पर झगड़ने लगे और घर वालों को डांटने लगे तो उसी से झगड़ा पैदा हो जाता है। बर्दाश्त चले, जब बर्दाश्त नहीं होती तो तकलीफ, जब तकलीफें पहुंचती तो जरूर है, हर एक को कुछ ना कुछ तकलीफ पहुंचेगी जरूर। हर एक कोशिश करे कि तकलीफ ना पहुंचे दूसरे को, और जिसको तकलीफ पहुंचे वो ये कोशिश करे कि सब्र करे और बर्दाश्त करे। तो दो चीजों का एहतमाम जरूरी है, कि अपनी तरफ से कोशिश करे कि दूसरों को तकलीफ ना पहुंचे, और जिसको तकलीफ पहुंचे उसको करना चाहिए उसको सब्र करना चाहिए। इन्नल्लाह मा सबिरीन, अल्लाह ताला सब्र करने वालों के साथ होता है। लेकिन जब ये दोनों बातें ना हो, तकलीफ पहुंचे तो फौरन लड़ने मरने को तैयार हो जाए, नमक ज्यादा हो गया तो घर वाले कहते तुम तो हमेशा नमक ज्यादा ही डाल देते हो, अच्छा हमेशा गलत बोल देते हैं, हमेशा हालत बेचारी कभी हमेशा नमक ज्यादा नहीं डालती हूं, कभी ज्यादा हो गया तो हमेशा नमक ज्यादा ही हो जाता है। बाद लोग बेएहतियाती में इस कसम की बातें करते हैं, अब बोलते वो तुम्हारी बांदी नहीं है जिसके ऊपर तुम अपना गुस्सा उतार रहे हो कि तुम्हारा खाना पकाए, वो तुम्हारी मर्जी के मुताबिक, वो तो उसका तुम्हारे साथ मोहब्बत का एहसान है कि तुम्हें पकाकर खाना खिला रही, और फिर उसके ऊपर तुम्हें गुस्सा उतारो कि नमक क्यों ज्यादा कर लिया। इन्हीं झगड़े, जब ये झगड़े बढ़ते हैं तो तलाक की नौबत आती है। तलाक की नौबत क्यों आती है? झगड़ों से, एक दूसरे को तकलीफ पहुंचाने से, एक दूसरे के साथ एहतियात का बर्ताव न करने से, जबान को गलत इस्तेमाल करने से, अपने जिस्म को गलत इस्तेमाल करने से घर के अंदर झगड़े पैदा होते हैं। जब झगड़े बढ़ते हैं तो तलाक की नौबत आ जाती है। जब तलाक होती है तो इकट्ठे तीन तलाकें दे देते हैं। शरीयत ने तो तीन तलाकें देने को मना किया कि अगर देनी भी हो तो एक तलाक दे दो भाई, उससे भी काम चल जाएगा, निकाह खत्म हो जाएगा जब इद्दत खत्म होगी। नहीं नहीं, एक तलाक, दो तलाक, तीन तलाक, तीन तलाक से पहले तो रुकता ही नहीं जाएगी लड़की, जिसमें मतलब तीन तलाक के बगैर तलाक ही नहीं होती। हालांकि एक तलाक से भी हो जाती है, मगर एक तलाक से करने में फायदा ही, एहतियात यह है कि बाद में अगर रुजू करना चाहे तो रुजू कर सकता है। बाद में कहते भाई मैं तलाक में वापस लगती, तो मैं बीवी की तरफ से रहने लगी, दो तलाकें दे दी तब भी यह हो जाता है, रुजू हो जाता है। लेकिन जब तीन तलाकें दे दी तो ये तीन तलाकें तो तीन गोलियां हैं, ये जब तीन गोलियां मारोगे तो बार सामने का आदमी तो मरेगा। तीन तलाकों के बाद तो अब फिर ना आपस में दोबारा निकाह हो सकता है, ना तलाक वापस ली जा सकती है। जब तीन तलाकें दे देते हैं गुस्से में, लड़ाई झगड़े में, तो मुफ्ती साहिबान के पास आते हैं, लेकिन दारुल इफ्ता में जाकर देखिए कितने, मेरे ख्याल है कि अक्सर फतावा, फतवे को बड़ी तादाद इन तीन तलाकों की होती है। ये तीन तलाकें क्यों हुई हैं? झगड़ों की वजह से, एक दूसरे की तकलीफ को बर्दाश्त न करने की वजह से, एक दूसरे को तकलीफें पहुंचाने से एहतियात न करने की वजह से तलाकें होंगी, झगड़ा होगा। अब पछताते, अरे बाल बच्चे हैं, 25 साल साथ है मियां बीवी का, बल्कि तो बड़ा हो गया, बात 50-60 साल के पुराने मियां बीवी होते, औलाद है, बीवी बच्चे हैं, बच्चे हैं, दादा पोते पोतियां हैं, नवासे नवासियां हैं, और लड़ाई हो गई और तीन तलाकें दे दी। अब आते हैं दारुल इफ्ता मुफ्ती साहब के पास, साहब तीन तलाकें हो गई। मुफ्ती साहब कहते हैं अब तो खत्म हो गया, साहब मैंने गुस्से में दी थी तीन तलाकें। तो उनसे कहते भाई मोहब्बत में कौन देता है तीन तलाक, गुस्से में तो देते। तो ये सारे देखिए, आप देखिए ये छोटी छोटी बातें हैं, लेकिन कैसे मुआशरे को बर्बाद करके छोड़ रही है घरों को। तो ये हदीस याद रखने के काबिल है। جب کبھی کوئی مرضی کے خلاف کوئی بات ہو جائے تو یہ حدیث پڑھ لیا کریں، المسلم من سلم المسلمون من لسانه و یدی. بھئی میرا تو دل یہ چاہتا ہے کہ آپ میرے ساتھ ساتھ پڑھیں، میرا دل چاہتا ہے کہ میں بولوں اور آپ پڑھیں. المسلم من سلم المسلمون من لسانه و یدی، مسلمان وہ ہوتا ہے جس کے زبان سے دوسروں کو تکلیف نہ پہنچے اور ہاتھ سے تکلیف نہ پہنچے، مطلب یہ کہ تکلیف بالکل نہ پہنچے. اس کو یاد رکھیں، اگر اس پر عمل ہونے لگے ہمارے پورے معاشرے میں کہ کوئی دوسرے کو تکلیف نہ پہنچائے، نہ زبان سے نہ ہاتھ سے، نہ تین طلاقیں ہوں، نہ تین یہ جنائے جھگڑے ہوں، نہ یہ قتل و غارت گری ہو، اور کیسا امن و امان ہو جائے. یہ اسلامی معاشرت کی بنیاد ہے یہ حدیث. لاکھوں مسائل اس کے اندر آتے ہیں. مثلا آپ مسجد میں آ رہے ہیں، وہاں مسجد میں دروازے پر دوسروں کے جوتے بھی پڑے ہیں، آپ کا بھی جوتا پڑا ہوا ہے، آپ نے وہاں جلدی میں کہ تکبیر اولا نہ فوت ہو جائے، وہاں جو پڑے ہوئے جوتے ہیں ان میں پاؤں زور سے لگ گیا، کسی کا جوتا وہاں چلا گیا، کسی کا جوتا وہاں چلا گیا، دوسرا آیا اس نے اور اس کو بگاڑ دیا. آنے والے جب نماز کے بعد آئے گا وہ اپنے جوتے کو تلاش کرتا پھرے. آپ نے ارادہ تو نہیں کیا تھا تکلیف پہنچانے کا، لیکن یہ تکلیف پہنچا دی آپ نے. آپ کو سنتیں پڑھنی ہیں، ابھی جماعت شروع ہونے والی ہے، آپ وہاں کھڑے ہو کے سنتوں کی نیت باندھ لیں، پیچھے امام آئے گا یہاں، وہاں کھڑے ہو کے سنتوں کی نفلیں باندھ لیں، نفلوں کی نیت باندھ لیں سنتوں کی. راستہ روک دیا آپ نے لوگوں کا نہیں، آگے آنے والوں کا. آپ نے ارادہ تو گناہ کا نہیں کیا، تکلیف پہنچانے کا نہیں کیا، لیکن تکلیف پہنچا دی. تو تربیت نہیں ہمارے یہاں، تعلیم نہیں ہے، تربیت نہیں، اسکولوں میں نہیں سکھاتے یہ باتیں، گھروں میں نہیں سکھاتے ماں باپ. نتیجہ یہ ہے کہ دوسرا آدمی ارادے کے بغیر بھی ایسے اعمال کر لیتا ہے جس سے دوسروں کو تکلیف پہنچتی ہے، اس سے پھر جھگڑے پیدا ہوتے ہیں، جھگڑے سے ہی طوفان پیدا ہوتے ہیں. اللہ تعالی ہمیں راہ راست پر چلنے کی توفیق عطا فرمائے اور اس حدیث پر عمل کرنے کی توفیق. المسلم من سلم المسلمون من لسانه و یدی. ہمارے والد صاحب رحمۃ اللہ علیہ نے جب ہم بچے تھے تو اس وقت سے ہمیں یہ حدیث یاد کروائی، المسلم من سلم المسلمون من لسانه و یدی، مسلمان وہ ہوتا ہے جس کے زبان اور ہاتھ سے دوسرے لوگ محفوظ رہیں. ایک ضروری بات آپ کو مسجد کے بارے میں کہنی ہے، یہ پرچہ آیا ہے. الحمدللہ اس کی تو آپ مسجد دیکھ رہے ہیں، اللہ نے بنوا دی ہے، کرم ہے اس کا. آج سے 16 سال پہلے اس کی تعمیر شروع ہوئی تھی، 16 سال پہلے، اور اس وقت بھی کوئی فنڈ نہیں تھا، مسجد کا فنڈ کبھی جمع نہیں ہوا ہمارے پاس، بس جتنا آتا چلا گیا اللہ تعالیٰ کام لے کے چلے گئے. اخبارات میں بھی ہم اس کا اعلان نہیں کرتے، دوسرے ملکوں میں سفروں میں جانا ہوتا ہے وہاں بھی ہم چندے کا اعلان کبھی نہیں کرتے، کیونکہ لوگ یوں سمجھتے ہیں کہ جب چندہ دیا وہ یوں سمجھتے ہیں کہ ہم نے انہی کو کوئی احسان کر دیا. 2:15 بجے خطبے کی اذان ہوا کرے گی انشاءاللہ.